यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संसदमा देखिएको गतिरोध अन्त्य लगायतका विषयमा प्रधानमन्त्री सहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल। कर्मचारीमाथि भएको छानबिनलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्नु उचित नहुने कांग्रेस एमालेको धारणा। अनावश्यक विषय उठाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी। गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने नेकपा माओवादी केन्द्र संसदीय दलको निर्णय। यातायात व्यवसायीको मागका विषयमा सरकार र यातायात व्यवसायी बीचको वार्ता सकारात्मक। विद्युत वितरण प्रणाली र सिंचाई सेवा सुधारका लागि विश्व बैंकले नेपाललाई 35 अर्ब रूपियाँ भन्दा बढ़ी ऋण सहयोग उपलब्ध गराउने। युक्रेनको एउटा सैन्य तालिम केन्द्रमा भएको रूसी मिसाइल आक्रमणमा कम्तीमा 12 युक्रेनीको मृत्यु। र गैराती स्कटल्याण्डमा सम्पन्न आईसीसी लीग टू क्रिकेट अन्तर्गत नेपालले घरेलु टोली स्कटल्याण्डमाथि 1 विकेटको रोमाञ्चक जीत निकाल्यो।
विदेश गए परी चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संसदमा देखिएको गतिरोध अन्त्य गर्ने लगायतका विषयमा प्रधानमन्त्री सहित प्रमुख तीन दलका शीर्ष नेताबीच हिजो छलफल भएको छ। छलफलमा कांग्रेस र एमाले भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि भएको छानबिनलाई लिएर गृहमन्त्रीको राजीनामा मागिदा समग्र राजनीतिमै समस्या पर्न सक्ने भन्दै पुनर्विचार गर्न प्रतिपक्षी दललाई आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादीका महासचिव देव गुरूङ, प्रमुख सचेतक हितराज पाण्डे लगायत सहभागी हुनुहुन्थ्यो। बैठकमा आगामी आर्थिक वर्षको बजेट, भिजिट भिसा प्रकरणपछि उत्पन्न परिस्थिति र राजावादीहरूको प्रदर्शन लगायतका समसामयिक विषयमा छलफल भएको हो। त्यसअघि हिजै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्को प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच पछिल्लो राजनैतिक अवस्था, संसदको गतिरोध लगायतका विषयमा छलफल भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरोध कायमै राख्ने निर्णय गरेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो। अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको छ। उसले गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अवरोध कायमै राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षी दलहरूले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताउनु भएको छ। नेकपा एमाले संसदीय दलको हिजो बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आजदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले सड़कमा कुनै समूहले केही माग लिएर बस्दा पनि दौड़ेर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने जस्ता कामले लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले खास परिस्थितिबाट देश अघि बढ़िरहेको गम्भीर मोड़मा सरकारले बजेट प्रस्तुत गरेकाले त्यसको पक्षमा तर्कपूर्ण रूपमा आफ्ना कुरा राख्न एमाले सांसदहरूलाई निर्देशन दिनुभयो। प्रधानमन्त्रीले राजतन्त्रको कुनै औचित्य, वैज्ञानिकता र न्यायिकता नरहेको पनि त्यस क्रममा बताउनुभयो। प्रधानमन्त्री ओलीले नागरिक सर्वोच्चता छाडेर एउटा परिवारले शासन गर्न पाउनुपर्छ भन्नु मानसिक दरिद्रता भएको दृष्टिकोण राख्नुभयो। संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजेर 15 मिनटमा बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने र प्रस्तावमाथि आज छलफल हुने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खटियोडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2082 पेश गर्नुहुने कार्यसूची रहेको छ। राष्ट्रिय सभाको आजको बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको भन्सार विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव समेत सभामा आज प्रस्तुत हुनेछ। सरकार र यातायात व्यवसायी बीच गैराती अबेरसम्म छलफल भएको छ। छलफल सकारात्मक भएको र समस्या समाधानमा केन्द्रित रहेको छलफलपछि दुवै पक्षले जानकारी दिएको छ। सरकार यातायात व्यवसायी बीचको वार्ता 6 बुधे सहमतिको मस्यौदा तयार गर्दै टुंगिएको हो। गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई भाड़ामा सञ्चालन गर्न पाउने गरी नियमावली निर्देशिका बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यस विरूद्ध सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलन गरिरहेका छन्। सरकारी वार्ता टोलीका सदस्य एवं गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालय मार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गर्ने गरी सहमति भएको छलफलपछि जानकारी दिनुभयो। छलफलमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकी प्रदेशले नियमावलीमा भएको केही विषय हटाएपछि आन्दोलन स्थगित गर्ने गरी सहमति भएको जानकारी दिनुभयो। यसअघि हिजो बिहान 8 बजे गृह मन्त्रालयमा बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा टोली गठन गरेको थियो। टोलीमा सरकारका तर्फबाट 8 जना प्रतिनिधिले हिजो यातायात व्यवसायीहरूसँग छलफल गरेको हो। यातायात व्यवसायीले पनि यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर सुवारको नेतृत्वमा बनाएको 9 सदस्यीय वार्ता टोलीले छलफलमा सहभागिता जनाएको थियो। सरकार र व्यवसायीका प्रतिनिधिबीच गृह मन्त्रालयमा भएको वार्तापछि मुख्य सचिव एकनारायण अर्यालसँग छलफल भएको थियो। त्यसपछि दुवै पक्षको वार्ता टोलीबीच यातायात मन्त्रालयमा भएको छलफल अबेर राति 6 बुधे सहमति गर्दै टुंगिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जात जातिको अधिकारी स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभएको छ। आदिवासी जनजाति उत्थान प्रतिष्ठान संचालक परिषदको सिंहदरबारमा हिजो भएको 25 बैठकलाई सम्बोधन गर्नुहुँदै परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले पछाडि परेका जात जातिको उत्थान र क्षमता वृद्धि गरी राष्ट्रिय समृद्धिमा जोड़ दिनुपर्ने बताउनुभयो। मुलुकमा सांस्कृतिक थिचोमिचो भइरहेका बेला नेपालका सबै जातिहरूले आफ्नो पहिचान खोजेर त्यसलाई महत्व दिनु नेपालको सांस्कृतिक सम्पन्नताको पहिचान भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीनको 10 दिने भ्रमण पूरा गरी हिजो स्वदेश फर्कनु भएको छ। स्वदेश फर्किएपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले आफ्नो चीन भ्रमण फलदायी भएको बताउनुभयो। भ्रमण दलमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पूर्व राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले चीन भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटघाटले दुई देशको सम्बन्धलाई थप बलियो बनाउनुका साथै नेपाल र बीचको ऐतिहासिक सम्बन्ध साझा मान्यता र पूर्व सहमतिको कार्यान्वयनमा जोड़ दिएको बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी विरूद्ध गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ। आयोगले सोडारीले सार्वजनिक पद धारण गरेको विक्रम सम्बत 2074 माघ 7 गतेदेखि विक्रम सम्बत 2079 फागुन 10 गतेसम्मको अवधिको अनुसन्धान गर्दा वैधानिक आय 85,51,334 रूपियाँ बराबर रहेको जनाएको छ। त्यस अवधिमा सोडारीले 1,93,89,636 रूपियाँ बराबरको रकम खर्च र लगानी गरेको पाइएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार वैध आय र खर्चको बीचमा तालमेल मिलेको छैन। 1,08,38,302 रूपियाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सोडारीले पदीय दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेकोले सो कार्य भ्रष्टाचार भएको दावी गरेको छ। अख्तियारले 1,08,38,302 बराबरको बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। गृहमन्त्री रमेश लेखकले मनसूनजन्य विपदको पूर्व सूचना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपालले गरेको विपद पूर्व तयारीबारे हिजो जानकारी लिनुहुँदै उहाँले मनसून शुरू नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिनुभयो। गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाव दिनुहुँदै राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र एनईओसीको एउटा शाखा राख्न समेत आग्रह गर्नुभयो। गृहमन्त्री लेखकले यस वर्ष विगतमा भन्दा बढ़ी मनसून हुने अनुमान गरिएकाले सोही अनुसार तयारी अवस्थामा रहनुपर्नेमा जोड़ दिनुभयो। बढ़ी जोखिम देखिएका ठाउँमा राति यातायात साधन चलाउन रोक्ने कुरालाई पनि गम्भीरतापूर्वक लागू गर्नुपर्नेमा गृहमन्त्रीले जोड़ दिनुभयो। छलफलमा सशस्त्र प्रहरीका तर्फबाट विपदको पूर्व तयारीबारे विस्तृत जानकारी दिइएको थियो। विद्युतीय माध्यमबाट सातै प्रदेशका सशस्त्र प्रहरीका वाहिनीपतिहरूले समेत आआफ्नो क्षेत्रबारे जानकारी गराउनु भएको थियो। सशस्त्र प्रहरीले हिजो सार्वजनिक यातायात सञ्चालन नभएको सन्दर्भमा काठमाडौँमा दुईवटा सार्वजनिक साधन सञ्चालन गरेको जनाएको छ। दुईवटा बस मार्फत निशुल्क रूपमा काठमाडौँमा यात्रा गराइएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसै गरी नेपाल प्रहरीले पनि हिजो निशुल्क रूपमा काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालन गरेको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न छवटा मुलुकका नवनियुक्त गैर आवासीय राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित छुट्टा छुट्टै विशेष समारोहमा उरुग्वे, डेनमार्क, जिम्बाब्वे, जोर्डन र केन्याका नवनियुक्त राजदूतहरूले आआफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। त्यस अवसरमा परराष्ट्र मन्त्री डा आरजू राणा देउबा लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। सुदूरपश्चिम प्रदेशमा प्राकृतिक सम्पदा, ऐतिहासिक र धार्मिक स्थलहरू पर्याप्त भए पनि दीर्घकालीन सोचको अभावमा पर्यटनको दृष्टिकोणले भने पछि परेको कञ्चनपुर संवाददाता हरीश चन्द्र बाग बताउँछन्।
कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिमकै प्रमुख पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। जैविक विविधताको खानीका रूपमा चिनिने यो निकुञ्ज हरियाली, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिएको छ। तर सन् 2023-24 यहाँ आगन्तुकको संख्या 5,000 भन्दा कम रह्यो। विदेशी पर्यटक त वार्षिक 100 हाराहारीमा मात्र छन्। पूर्वाधारको अभाव, प्रचार प्रसारको कमी र प्रशासनिक निष्क्रियताले शुक्लाफाटा अझै ओझेलमा छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरी:
मुख्य कुरो त निकुञ्जले पर्यटकलाई बढी फोकस गर्दैन, बायोडाइभर्सिटी कन्जर्भेसनलाई गर्छ, त्यसको बायो प्रोडक्ट रूपमा टुरिज्म हेर्ने हो र हामीले इको टुरिज्मलाई प्रमोसन गर्छ। खास जसले नेचर बुझेछ ती मान्छेहरू हेर्न आउने चाहिँ त्यो हो र हेर्न आउँछ।
शुक्लाफाटा मात्र होइन, सुदूरपश्चिमका धार्मिक, ऐतिहासिक र प्राकृतिक स्थलहरूको प्रवर्धन आवश्यक छ। पर्यटन मार्फत आर्थिक विकास सम्भव छ भने निजी क्षेत्रको लगानी पनि अपरिहार्य छ। त्यसका लागि अनुकूल वातावरण बनाउन सरकार केन्द्रित रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे बताउनुहुन्छ।
केही वर्षदेखि सुदूरपश्चिममा एउटा नयाँ जागरण नै आएको छ पर्यटन क्षेत्रको विकासका लागि। जनस्तरबाट, निजी क्षेत्रबाट, स्थानीय तह लगायत सरकारका विभिन्न तहहरूबाट एउटा जागरण आएको देखिन्छ। पर्यटन क्षेत्रका विभिन्न सम्भावनाहरू पूर्वबाट विस्तारै पश्चिमतिर आउँदैछन् र सरकारका तहबाट पर्यटन क्षेत्र चाहिँ विकसित हुने दिशामा जान्छ भनेर एउटा सकारात्मक सन्देश दिने गरी संस्कृति, प्रकृति र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी ती विषयलाई प्रतिबिम्बित गर्छ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाटाका अध्यक्ष कुमारमणि थपलिया पनि सुदूरपश्चिमका पर्यटकीय सम्भावनामा आशावादी देखिनुहुन्छ।
सुदूरपश्चिम अनडिस्कभर्ड ठाउँ हो, सम्भावना धेरै बोकेको तर विकास हुन नसकेको अवस्था छ। यही बुझेर नाटाले चाहिँ विभिन्न समयमा ट्रेनिङहरू, यहाँको स्किल डेभलपमेन्टमा काम गरिरहेको छ। नेपाल सरकारसँग पूर्वाधारको लागि लगानी गर्नु एडभोकेसी गरिरहेको छ र नीति निर्माणमा पनि अगाडि काम गरिरहेको छौँ।
सुदूरपश्चिममा पर्यटन विकासका सम्भावना प्रचुर छन्। अब आवश्यक छ तिनलाई व्यवहारमा उतार्ने राजनीतिक इच्छा शक्ति, सहकार्य र दीर्घकालीन योजना। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
छिमेकी मुलुक भारतमा पछिल्लो समयमा कोविडका संक्रमितहरूको संख्या वृद्धि भएसँगै सीमावर्ती क्षेत्रमा सतर्कता अप्नाउन थालिएको छ। भारतबाट स्थलमार्ग र रेलमार्ग लगायत मार्फत नेपाल प्रवेश गर्ने यात्रुमाथि स्वास्थ्य जाँच गर्न थालिएको छ। सीमावर्ती जिल्लामा जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिहरूको हालैका बैठकले कोविडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गृह मन्त्रालयसहितको समन्वयमा सतर्कता अप्नाउने निर्णय यसअघि गरेको छ। वीरगंजमा हालै भएको सम्बद्धहरूको बैठकमा वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह वीरगंज नाकामा स्थापना गरिएको सहायता कक्षको जाँच प्रभावकारी रहेको बताउनुभयो। उहाँले छिमेकी मुलुक भारतमा कोविडको संक्रमितहरूको संख्या वृद्धि भएसँगै नाका प्रवेशमा सतर्कता अपनाउन जरूरी रहेकाले आफूहरूले सम्बन्धहरूको समन्वयमा प्रयास अघि बढ़ाएको जानकारी दिनुभयो। वीरगंज महानगरपालिकाले हेल्थ डेस्कमा मास्क, सेनिटाइजर, तापक्रम मापन गर्ने उपकरण लगायत सामग्रीको व्यवस्थापन गरी सतर्कता अपनाएको उहाँले बताउनुभयो। जलवायु परिवर्तन र वातावरण प्रदूषण लगायतका साझा मुद्दामा एकजुट भई अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत हुने उद्देश्यले आगामी साउन 2 र 3 गते नेपालमा हिन्दकुश हिमालयन सम्मेलन आयोजना गरिने भएको छ। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकले हिन्दकुश हिमालय क्षेत्रभित्रका 8 राष्ट्रका सांसदहरूको सहभागिता रहने गरी सम्मेलन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ। इसी मोडसँगको सहकार्यमा आयोजना गरिने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने समितिकी सभापति कुसुम देवी थापाले जानकारी दिनुभयो। धनगढ़ी उपमहानगरपालिकाले विषादी प्रयोग भएको 2267 किलोग्राम आँप नष्ट गरेको छ। उपमहानगरपालिकाको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण एवं विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाले गरेको अनुगमनमा नगरपालिकाका 3 हाट बजारबाट विषादीको मात्रा अत्यधिक रहेको अखाद्य आँप नष्ट गरेको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले जानकारी दिनुभयो। त्यसैगरी थोक बजार तथा मण्डीबाट भिण्डी, काँक्रो, टमाटर, करेला, केरा, अंगुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकोमा आँपमा अत्यधिक विषादीको मात्रा देखिएको र उक्त आँप खान अयोग्य भएकाले बरामद गरी नष्ट गरिएको शाखा प्रमुख मल्लले बताउनुभयो। परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूल मध्येमा सबैभन्दा बढ़ी आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको थियो। हुम्ला जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकाले हिजोदेखि अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिश दिन शुरू गरेको छ। नागरिकता प्रमाणपत्र सम्बन्धी प्रक्रियालाई थप व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सिमकोट गाउँपालिकाले वडा नम्बर 4 बुराउसेबाट अभियान शुरू गरेको हो। हिजो पहिलो दिन 1 महिला र 2 पुरूषलाई अनलाइन मार्फत सिफारिश प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी छिरिङ युङडुङ लामाले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाले केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली अनुसार सिफारिश दिन थालेको छ। यो प्रणाली सञ्चालनमा आएपछि सिमकोटले सेवाग्राहीबाट आवश्यक कागजपत्र लिएर अनलाइन मार्फत सिफारिश गर्ने प्रक्रिया शुरू गरेको उहाँले जानकारी दिनुभयो। अनलाइन प्रणाली सञ्चालनमा आएपछि अभिलेखीकरणमा सहजता आएको छ, सेवा प्रवाहमा छिटो छरितो भएको छ र प्रविधि मैत्री सेवा प्रवाह भएका कारण झुटो र कृत्य विवरण भरेर नागरिकता लिने कार्य पनि अन्त्य हुन थालेको गाउँपालिकाका सूचना अधिकारी लामाले जानकारी दिनुभयो। विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहजता हुनेबारे आफूहरूले स्थानीयलाई पनि जानकारी गराएको गाउँपालिकाले जनाएको छ। मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण शुरू गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय एकापले संयुक्त रूपमा त्यहाँका 3 पालिकामा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण शुरू गरेका हुन्। एकाप जुमसोमका कार्यालय प्रमुख राजेश गुप्तले थासाङ, घरम झोङ र बारागुङ मुक्ति क्षेत्रको उच्च लेक, खर्क, पाटन र जंगल लगायत हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण र हिउँ चितुवा एवं चितुवाको ओभरल्यापिङ गतिविधि पत्ता लगाउन हिउँ चितुवा र आहारा प्रजातिको क्यामेरा ट्र्यापिङ गर्न थालिएको जानकारी दिनुभयो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित देउडा गीत पछिल्लो समय विभिन्न जनचेतना र विकास निर्माणलाई समेत जोडेर गाउन थालिएको छ। हुम्ला संवाददाता काली बहादुर थापाको यो रिपोर्ट।
अनेकतामा एकता झल्किने सुदूर र कर्णालीमा गाइने देउडा गीतहरूको भाका लय र शब्दहरूमा समेत नयाँपन देखिन थालेको छ। अँध्यारो गाईगोठमा वा एकान्त जंगलमा गाइने देउडा गीत अहिले हरेक सार्वजनिक कार्यक्रमहरूमा मानिस जम्मा गर्ने माध्यम बनेको छ। पछिल्लो समय देउडाहरूमा पनि माया र प्रेमका गीतहरू मात्र नभई विकास र समृद्धिका कुराहरू, भ्रष्टाचार, व्यथिति लगायतका कुराहरू देउडाका माध्यमबाट झल्किने गरेका छन्। लोक लोक संस्कृति र लोक साहित्यको उर्वर क्षेत्र मानिने कर्णालीमा मनाइने विभिन्न चाड पर्वदेखि जुनसुकै ठूल्ठूला आमसभाहरूमा जम्मा गर्ने ठूलो माध्यम बनेको छ। हुन त देउडा गीत कुनै चाड पर्व उत्सव वा कार्य सम्पन्न गर्दा मात्र नभई वन जंगल भीरपाखामा कोइलीको झैं विरै स्वर र भाकामा गाइने देउडा गीत सर्वाधिक लोकप्रिय विधाका रूपमा मानिन्छ। पछिल्लो समय गीतबाटै विकासको माग गर्न थालिएको छ। विकासको माग मात्र नभई जनचेतना सँगै महिलाका दुःख र वेदनाहरू कसैले सुन्ने नगरेको तर्क पनि देउडा गीतबाटै दिन थालिएको छ। गाउँमा सड़क पुगेपछि गाडी पुग्यो, तर नेता भने सहर पसेपछि गरीबको पीड़ा कसैले बुझ्दैन। सामूहिक देउडा खेलले मनोरञ्जन मात्र नदी शासन व्यवस्था वर्तमान अवस्थाको चित्रण पनि देउडा गीत मार्फत व्यक्त गरिन्छ। सबै समुदायका मानिस यसभित्र अटाउने भएकाले देउडा गीत, देउडा खेल र देउडा संस्कृति समावेशी संस्कृतिको नमूना हो। यो नियमलाई नबिगारेर भविष्यमा देउडा गीत संगीतलाई जीवित राख्न सके यसको भविष्य उज्जवल देखिन्छ। काली बहादुर थापा, रेडियो नेपाल, हुम्ला।
केही अन्तर्राष्ट्रिय समाचार। रूस र युक्रेन बीच आफ्ना लडाकुहरू एक आपसमा अदला बदली गर्ने सहमति भएको छ। हिजो भएको छलफलमा दुई पक्ष बीच सैनिकहरू एक अर्काको मुलुकमा लिएकालाई फिर्ता लिने सहमति भएको हो। त्यसै गरी उनीहरूको बीचमा मृतकका शव फिर्ता गर्ने पनि सहमति भएको छ। यसअघि रूसले युक्रेनको एउटा सैन्य तालिम केन्द्रमा गरेको मिसाइल आक्रमणमा कम्तीमा 12 युक्रेनी सैनिकको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्। कीवले आक्रमण कुन स्थानमा भएको हो भन्ने स्पष्ट खुलाएको छैन, तर अधिकांश सैनिकहरू आक्रमणको समयमा सुरक्षित आश्रयमा रहेको जानकारी दिएको छ। हालैका सातामा युक्रेनी सेनाले तालिममा रहेका सैनिकहरूको सुरक्षामा कमजोरी देखिएको भन्दै छानबिन बारे पनि चासो लिइरहेको छ। गत महिना सीमा नजिकै तालिम लिइरहेका 6 युक्रेनी सेनाको रूसी आक्रमणमा परि मृत्यु भएको थियो, जसलाई युक्रेनले अपराधको संज्ञा दिएको छ। रूसी सेनाले युक्रेनको उत्तर सुमी क्षेत्रमा रहेको एउटा गाउँ आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। उक्त क्षेत्रमा मस्कोले नयाँ आक्रमण गर्न सक्ने भन्दै कीवले चिन्ता पनि व्यक्त गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले हालैका साताहरूमा सुमी क्षेत्रमा कैयौं बस्तीहरू कब्जा गरेको र सीमापारी 50,000 भन्दा बढ़ी सैनिकहरू त्यसका लागि परिचालन गरिएको जनाएको छ। युक्रेनले त्यसअघि रसिया विरूद्धको अहिलेसम्मकै ठूलो आक्रमणलाई सफलतापूर्वक सम्पन्न गरेको प्रतिक्रिया दिएको थियो। गोप्य रूपमा केही दिनअघि रसियाभित्र ड्रोनहरू पुर्याएर रसियाका 4 हवाई अड्डाहरूमा आक्रमण गरी 40 अत्याधुनिक लड़ाकू विमान बम वर्षकहरूद्वारा ध्वस्त पारिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिनुभएको छ। करिब 1.5 वर्षदेखि बनाइएको आक्रमणको योजनामा आफूहरू सफल भएको उहाँले उल्लेख गर्नुभएको छ। अस्ट्रेलियामा यस वर्षको 5 महिनामा गएको प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक नोक्सानी भएको अधिकारीहरूले जानकारी दिएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको कुल प्रवाहित कर्जाको ठूलो अंश सीमित व्यक्ति तथा समूहमा जाने गरेको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको सोमबारको बैठकमा बाफिया विधेयकको छलफलका क्रममा गवर्नर पौडेलले कर्जा विस्तार केन्द्रीकृत हुँदै जाँदा त्यस्तो समस्या देखिएको बताउनु भएको हो। उहाँले हाल 0.1% ऋणीले मात्र 3.9% कर्जा प्रयोग गरेको देखिएको उल्लेख गर्नुभयो। छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले डिजिटल ब्याङ्किङलाई विद्यमान बाफिया एनले नसमेटेको कारण अहिलेको संशोधन आवश्यक भएको बताउनुभयो। हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट 55 खर्ब बराबरको कर्जा प्रवाह भएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो। समितिमा विचाराधीन विधेयकमा डिजिटल मुद्राको प्रयोग तथा डिजिटल बैंकिङलाई कानूनी मान्यता दिने, बैंक संचालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफै शेयर धनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहित गर्ने लगायतका विषयहरू समावेश गरिएको छ। विश्व बैंकले नेपालका दुईवटा ठूला परियोजना निर्माणका लागि 35 अर्ब भन्दा बढ़ी ऋण लगानी गर्ने प्रस्ताव स्वीकृति गरेको छ। विश्व बैंकले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गत मे 29 बसेको विश्व बैंक निर्देशक समितिको बैठकले ऋण स्वीकृति गरेको जनाएको छ। नेपालले प्राप्त गर्ने ऋण मध्ये विद्युत आपूर्ति प्रणाली सुधार परियोजनाका लागि 12 करोड़ अमेरिकी डलर बराबर खर्च हुनेछ। त्यसै गरी रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको निर्माण कार्य अघि बढ़ाउन 13 करोड़ 70 लाख अमेरिकी डलर बराबर ऋण स्वीकृति भएको छ। संघीय सरकारले आगामी आर्थिक वर्ष 2082-83 लागि वित्तीय हस्तान्तरण मार्फत प्रदेशहरूलाई 97 अर्ब 65 करोड़ 4 लाख बजेट विनियोजन गरेको छ। सबैभन्दा धेरै कर्णाली प्रदेशलाई 16 अर्ब 4 करोड़ 7 लाख, कोशी प्रदेशलाई 14 अर्ब 50 करोड़ 33 लाख, सुदूरपश्चिम प्रदेशलाई 14 अर्ब 20 करोड़ 72 लाख र लुम्बिनी प्रदेशलाई 14 अर्ब 1 करोड़ 79 लाख बजेट छुट्याइएको छ। त्यस्तै बागमती प्रदेशले 13 अर्ब 81 करोड़ 93 लाख बजेट पाउँदा मध्य प्रदेशले 12 अर्ब 73 करोड़ 64 लाख र गण्डकी प्रदेशले 12 अर्ब 23 करोड़ 66 लाख बजेट पाउने भएका छन्। आगामी आर्थिक वर्षका लागि स्थानीय तहतर्फ 3 खर्ब 20 अर्ब 26 करोड़ 46 लाख बजेट छुट्याइएको छ।
भुवनाचार्य, अब खेल समाचार। करण केसीको उत्कृष्ट प्रदर्शनका कारण नेपालले आईसीसी विश्वकप लीग टू अन्तर्गत पहिलो खेलमा जीत निकालेको छ। गैराती स्कटल्याण्डमा सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि 1 विकेटको रोमाञ्चक जीत निकालेको हो। आईसीसी विश्वकप लीग टू अन्तर्गत नेपाल स्कटल्याण्ड र नेदरल्याण्ड बीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले दिएको 297 रनको लक्ष्य नेपालले 1 बल बाँकी रहँदै 9 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जीतमा 9 खेलाड़ीका रूपमा ब्याटिङमा आएका करण केसीले नट आउट रहेर 65 रन जोड़े। उनले 41 बलमा 3 चौका र 4 छक्का प्रहार गरे। नेपालको जीतका लागि गुलशन झाले 30 बलमा 3 चौका र 3 छक्काको बन्धकमा 42 रन जोड़े। नेपालका लागि ओपनर कुशल भुटेलले 53, आसिफ शेखले 20, भीम सार्कीले 40 र रोहित पौडेलले 37 रन बनाएका थिए। हङकङ र लाओस विरूद्धको खेलमा सहभागी हुने नेपाली पुरूष फुटबल टोलीको हिजो विदाई गरिएको छ। नेपालकी कराते स्टार एरिका गुरूङले विश्व कराते प्रिमियर लीगमा ऐतिहासिक काँस्य पदक जितेकी छिन्। अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भूभागका केही स्थानमा र बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका उच्च पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.6 डिग्री सेल्सियस। वर्षा फाटफुट। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरि साँझ 6:56 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संसदमा देखिएको गतिरोध अन्त्य लगायतका विषयमा प्रधानमन्त्री सहित प्रमुख 3 दलका शीर्ष नेताबीच छलफल। कर्मचारीमाथि भएको छानबिनलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्नु उचित नहुने कांग्रेस एमालेको धारणा। अनावश्यक विषय उठाएर प्रतिपक्षीले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी। गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदनको अवरोध कायमै राख्ने नेकपा माओवादी केन्द्र संसदीय दलको निर्णय। यातायात व्यवसायीको मागका विषयमा सरकार र सार्वजनिक यातायात व्यवसायी बीचको वार्ता सकारात्मक। विद्युत वितरण प्रणाली र सिंचाई सेवा सुधारका लागि विश्व बैंकले नेपाललाई 35 अर्ब रूपियाँ भन्दा बढ़ी ऋण सहयोग उपलब्ध गराउने। युक्रेनको एउटा सैन्य तालिम केन्द्रमा भएको रूसी आक्रमणमा कम्तीमा 12 युक्रेनीको मृत्यु। र गैराती स्कटल्याण्डमा सम्पन्न आईसीसी लीग टू क्रिकेटमा नेपालद्वारा घरेलु टोली स्कटल्याण्डमाथि 1 विकेटको रोमाञ्चक जीत। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।